यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम साई। शुरूमा प्रमुख समाचार। आगामी असोज 1 गतेबाट लामो दूरीका सार्वजनिक सवारी र आन्तरिक हवाई उडान सञ्चालन गर्ने मन्त्री परिषदको निर्णय। आज काठमाडौँ उपत्यकामा 298 सहित थप 899 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। आजै थप 7 जनाको मृत्यु। 588 जना संक्रमण मुक्त। कोरोना संक्रमण अहिलेकै गतिमा वृद्धि भइरहे। उपचारका लागि साधन स्रोतको अभाव हुन सक्ने भएकाले संक्रमणबाट बच्न र फैलन नदिनेतर्फ सचेत बन्न स्वास्थ्य मन्त्रालयको आग्रह। कालीकोटको नागमामा पहिरोमा पुरिएर बेपत्ता भएका सबैको शव संकलन र भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको 84 वर्षको उमेरमा निधन। समाचार अब विस्तारमा। सरकारले आगामी असोज 1 गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज सीमा दरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोना भाइरसको संक्रमणको जोखिम यथावत रहेपछि सरकारले असोज 1 गतेबाट मात्र अन्तर जिल्ला र लामो दूरीका यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनुभयो। उहाँले आगामी असोज 1 गतेबाट आन्तरिक हवाई उडान समेत सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो। यसअघि भदौ 16 गतेबाट अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो। सरकारले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा त्यस क्षेत्रका समानुपातिक सांसदहरूलाई जनप्रतिनिधिको हैसियतले कोविड 19 रोकथाम नियन्त्रण र उपचारको कामहरूको आवश्यक समन्वय र अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले संयुक्त राष्ट्रसंघको 75 महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा 10 सदस्यीय प्रतिनिधि मण्डल गठन गरेको सरकारका प्रवक्ता डाक्टर खतिवड़ाले जानकारी दिनुभयो।
महासभा अन्तर्गत उच्च स्तरीय सप्ताहका बैठकहरूमा भर्चुअल माध्यमबाट सम्मान्य प्रधानमन्त्रीको नेतृत्वको केन्द्रीय प्रतिनिधि मण्डलले काठमाडौँबाट संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कूटनैतिक कर्मचारीहरूले प्रतिनिधित्व गर्ने। महासभाका बाँकी कार्यक्रमहरूमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कूटनैतिक कर्मचारीहरूले प्रतिनिधित्व गर्ने भन्ने निर्णय भएको छ।
यसै गरी सरकारले विदेशबाट दैनिक 800 जना नेपालीको उद्धार गर्ने निर्णय समेत गरेको छ। सरकारले पीसीआर परीक्षण सहज नभएका देशहरू साउदी अरब, कुवेत र कतार लगायतका मुलुकबाट नियमित उडान मार्फत यात्रु ल्याउन नपाउने निर्णय गरेको मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। यसै गरी सरकारले सबै प्रदेश सरकार र स्थानीय तहले संक्रमण जोखिम विश्लेषणका आधारमा प्रदेश र जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन बेडको प्रबन्ध गर्ने, काठमाडौँ उपत्यकाका हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथा बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले आवश्यकता अनुसार थप आइसोलेशन बेडको प्रबन्ध गर्ने निर्णय गरेको मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। सरकारले नेपालका शिक्षण संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई नेपाल आउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता डाक्टर खतिवड़ाले नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीहरूलाई 72 घण्टाभित्रको पीसीआर नेगेटिभ प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा आवेदन वा भर्न भएको प्रमाणका आधारमा शिक्षा मन्त्रालयको सिफारिशमा नेपाल आउन अनुमति दिने निर्णय भएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आज भएको निधनबाट मर्माहत भएको बताउनु भएको छ। आज ट्वीट मार्फत राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार तथा आफ्नो तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनले आफू अत्यन्तै दुखित भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज साँझ ट्वीट गर्नुहुँदै दुःखको यस घड़ीमा भारत सरकार, भारतीय जनता र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। पूर्व राष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान मित्र गुमाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गर्नुभएको छ। यस्तै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पनि सामाजिक सञ्जाल मार्फत भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको 84 वर्षको उमेरमा आज निधन भएको हो। मस्तिष्कमा रगत जमेपछि गत अगस्त 10 अस्पताल भर्ना हुनुभएका पूर्व राष्ट्रपति मुखर्जीको केही दिन अघि शल्यक्रिया गरिएकोमा आज निधन भएको उहाँका छोरा एवं पूर्व सांसद अभिजित मुखर्जीले ट्वीट मार्फत जानकारी दिनुभयो। नेपालमा आज थप 899 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने 588 जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा 11129 जनामा परीक्षण गर्दा 899 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 39460 पुगेको मन्त्रालयले जनाएको छ। आज काठमाडौँमा 190 जना, ललितपुरमा 67 र भक्तपुरमा 41 गरी उपत्यकामा 298 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण आज थप 7 जनाको मृत्यु भएको छ। संक्रमणबाट आज 4 जना पुरूष र 3 जना महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 228 पुगेको छ। संक्रमणबाट महोत्तरीकी 4 वर्षीय बालिका, गोर्खाकी 65 वर्षीय र रूपन्देहीकी 86 वर्षीय महिला र झापाका 86 वर्षीय पुरूष, रौतहटका 40 वर्षीय, चितवनका 78 वर्षीय र भक्तपुरका 77 वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आज 588 जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणपछि निको हुनेको कुल संख्या 21410 पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै संक्रमितहरूमध्ये 132 जनाको आईसीयूमा र 16 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको छ। संक्रमण दर यही गतिमा वृद्धि भइरहे उपचारका स्रोत साधन अभाव हुन सक्ने भन्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले व्यक्ति, परिवार, समुदायले पूर्व तयारी तथा रोकथाममा जिम्मेवार बन्न आग्रह गर्नुभयो।
संक्रमितहरूको संख्या यसरी नै बढ्दै जाने हो भने हामीसँग भएका अस्पताल, आईसीयू र भेन्टिलेटरहरूले नपुग्न सक्छ। त्यसैले हरेक व्यक्ति जिम्मेवार भएमा कोरोना विरुद्धको यो लड़ाईमा हामी सफल हुन सक्छौ। परिवारका सदस्य कसैलाई कोरोना भइहालेमा आइसोलेसनमा छुट्टै कुन ठाउँमा बस्ने, कुन शौचालयको प्रयोग गर्ने, कसरी परिवारका सदस्यहरूले सहयोग गर्ने भन्ने बारे पूर्व तयारी गर्ने गरौं। लक्षण बिनाका संक्रमितहरूको व्यवस्थापन गर्न आफ्नै घरटोलमा बसेर संक्रमणको चक्र रोक्नका लागि व्यवहारहरू सुधार्दै जाउँ। हरेक क्षेत्रबाट यो लड़ाई लड्न तयारी अवस्थामा आफू बस्न र अरूलाई पनि सोही अनुसार गर्नका लागि अनुरोध छ।
स्वास्थ्य मन्त्रालयले रियल टाइम पीसीआर परीक्षणको शुल्क 4,000 रूपियाँ तोकिएको जनाएको छ। पीसीआर परीक्षण नहुने अस्पतालमा 4,400 रूपियाँ र परीक्षण हुन सक्ने सबै अस्पतालहरूमा अधिकतम शुल्क 4,000 तोकिएको मन्त्रालयले जनाएको छ। वीरगंजमा पनि प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमितको उपचार गर्न शुरू गरिएको छ। प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको स्वास्थ्य सुधारोन्मुख रहेको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ़न थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीय तहले जारी गरेको लकडाउन तथा निषेधाज्ञा थप गरिएको छ। झापाको कन्काई नगरपालिकाले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ। नगर क्षेत्रमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिनुभयो। यसै गरी महोत्तरीमा एक साथ निषेधाज्ञा थपिएको छ। समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा पुनः थप गरिएको महोत्तरीका प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो। यस्तै अछाम जिल्लाको मंगलसेन नगरपालिका र साफे बगर नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढ़ेको भन्दै दुवै नगरपालिकालाई भदौ 23 गते राति 12 बजेसम्मका लागि सील गर्ने निर्णय गरिएको छ। यस्तै कञ्चनपुरको महाकाली नगरपालिकामा पनि कोरोनाको जोखिम बढ़ेको भन्दै एक सातासम्मका लागि लकडाउन थप गरिएको छ। कोविड 19 का संक्रमित बढ़दै गएपछि कर्णाली प्रदेश सरकारले 10 जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ। कर्णाली प्रदेश अस्पतालमा 25, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा 10, दैलेख, हुम्ला र कालीकोटमा 5, रूकुम पश्चिमको चौरजहारीमा 4 तथा मुगु, हुम्ला, सल्यान र रूकुम पश्चिम जिल्ला अस्पतालमा 2-2 सघन उपचार कक्ष विस्तार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश अस्पतालमा 10, कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानमा 10, दैलेख, कालीकोट र हुम्लामा 2-2 तथा मुगु, रूकुम पश्चिम, सल्यान र जाजरकोट अस्पतालमा 1-1 भेन्टिलेटर जडान गरिएको छ। नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ़दै गएपछि रूपन्देहीमा पनि कोरोना बीमा गर्नेहरूको संख्यामा वृद्धि भएको छ। प्रति व्यक्ति 1,00,000 रूपियाँको बीमाका लागि व्यक्तिले जम्मा गरेको 300 रूपियाँमा सरकारले 300 रूपियाँ थप गरिदिने भएपछि पछिल्लो समय रूपन्देहीमा व्यक्तिगत तथा सामूहिक रूपमा कोरोना बीमा गर्नेको संख्या बढ़न थालेको हो। भैरहवाबाट संवाददाता शशि पन्थीको एक रिपोर्ट।
पछिल्लो समयमा पारिवारिक कोरोना बीमा गर्नेहरूको संख्या समेत बढ़दै गएको छ। 1,00,000 रकमको बीमाका लागि एकजना व्यक्तिले गर्दा 1,000 रूपियाँ रकम लाग्ने र परिवारको सामूहिक गर्दा 600 रूपियाँ लाग्ने र ओडा कार्यालयबाट सिफारिस लिएमा जम्मा 300मा 1,00,000को जोखिम बीमा हुने हुँदा कोरोना बीमाको महत्व बढ़दै गएको छ। नेपाल सरकार र बीमा समितिले कोरोना बीमाको थाहानी गरेको थियो। पहिलेको तुलनामा पछिल्लो महिनामा शाखाहरूबाट बीमा गर्नेहरूको संख्या बढ़दै गएको बताउनुहुन्छ सगरमाथा इन्सुरेन्स कम्पनी प्रदेश नम्बर 5 का प्रमुख गोपाल गेवाली।
विशेष गरी यो पछिल्लो महिनामा कोरोना बीमा गर्नेहरूको संख्या बढ़दै जानुमा चेतनाको वृद्धि सँगसँगै नेपाल सरकारले बजेट मार्फत 50% अनुदान दिने जुन घोषणा गर्यो त्यसले गर्दा यो वृद्धि भएको छ।
भैरुवा शाखाबाट विगतको महिनामा भन्दा 300 तिरेर 1,00,000को जोखिम बीमा हुने भएपछि स्थानीयको चासो बढ़दै गएको छ। प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड प्रदेश नम्बर 5 का प्रमुख पंकज यादव।
मात्र 300 तिरेर 1,00,000 बराबरको जोखिम बीमा हुन्छ भने के नगर्ने भनेर स्थानीय जनताहरू स्वयं आफै कार्यालय आई सो बीमाले गर्नु भएको छ र हालको दिनमा सो बीमाले प्रति स्थानीय जनता तथा संघ संस्थाहरू चासो बढ्दै गइरहेको छ।
ओडा कार्यालयबाट सिफारिस लिएर नेपाल सरकारले दिएको सुविधा उपयोग गर्दै कोरोना बीमा गराएको हुँ स्थानीय आशिष पन्थ।
नेपाल सरकारले दिएको सुविधा मार्फत मैले मेरो परिवारको 5 जनाको 300 का दरले कोरोना बीमा गराएको हुँ। कोरोना यो समुदाय स्तरमा फैलिँदै गएको र यसको जोखिमलाई न्यूनीकरण गर्न कोरोना बीमा गराएको हुँ।
नेपालमा समुदाय स्तरमा कोरोनाको जोखिम बढ़दै गएका कारण स्वयंले कोरोना बीमाको लाभान्वित लिनुभएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 12 का वडा सदस्य सरोज ठकुरी।
सिद्धार्थनगर वार्ड नम्बर 12 यो चाहिँ सरकार सारेको 50% सहुलियतको कुरा चाहिँ आम जनताको चाहिँ घर दैलोमा गएर उक्त कुराको जानकारी गराउँदै कोरोना बीमा चाहिँ गरिरहेको अवस्था छ। वार्ड नम्बर 12 का 480 घर दूरीमा चाहिँ हामी पुगिसकेका छौँ।
कुनै व्यक्तिले एक भन्दा बढी ठाउँमा इन्सुरेन्स गरेको खण्डमा एक ठाउँको बीमा मात्रै वैधानिक हुन्छ। बीमा गरिसकेपछि कोरोना पोजिटिभ देखिएमा एक ठाउँको रकम मात्रै व्यक्तिले पाउने गर्दछन्। शशी पन्थी, रेडियो नेपाल, भैरहवा।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 32 मा।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कञ्चनपुरको लालझाडी गाउँपालिका 2 कञ्जका 2 बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने 1 बालिकाको सकुशल उद्धार गरिएको छ। मृत्यु हुनेमा 14 वर्षीय निष्ठा राणा र 15 वर्षीय मोनिका राणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो। अर्की 12 वर्षीय अनु राणालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन्। चितुवनमा करेन्ट लागेर 2 जनाको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भरतपुर महानगरपालिका वडा नम्बर 8 सल्यानी टोलमा रहेको माछा पोखरीमा लगाइएको विद्युतीय धरापमा परेर 2 जनाको मृत्यु भएको हो। माछा चोरीबाट जोगाउने उद्देश्यले पोखरीमा राखिएको विद्युतीय धरापमा परेर स्थानीय नवराज दराई र निरबहादुर राणा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितुवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो। कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर 1 नागमामा हिजो गएको पहिरोमा पुरिएर बेपत्ता भएका सबै 10 जनाको शव निकालिएको छ। मृतक सबैको पहिचान भइसकेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो। घटनास्थलमा उद्धार कार्य सकिएको र पीड़ितहरूलाई राहत वितरण कार्य भोलिदेखि थालिने उहाँले जानकारी दिनुभयो। कालीकोटमा अषाढ़ यता बाढ़ी पहिरोमा परि 43 जनाको मृत्यु हुनुका साथै अन्य 7 जना बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। यस्तै गत साउन 30 गते सिन्धु पालचोकको जुगल गाउँपालिका 2 लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 36 पुगेको छ। बेपत्ता भएका 6 जना मध्ये आज 3 जनाको शव भेटिएसँगै मृतकको संख्या 36 पुगेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफले जानकारी दिनुभयो। आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेको उहाँले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरू योजना र पुस्तकालय शौचालयकरण योजना चाँडै सञ्चालन कार्यान्वयन गरिने बताउनु भएको छ। 13 राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माण सम्बन्धी काम पनि छिट्टै हुने आशा व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक र सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीन तहका सरकारको भूमिका रहने भए पनि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँ उपत्यका वरिपरि 5,00,000 पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि 5,00,000 पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग साइक्लिङ ट्रेल पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो। नेपाल विद्यार्थी संघले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट संचालित तालिम खारेज गर्ने निर्णयको विरोध गरेको छ। नेपी संघका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सम्बन्धी सीएमए एएनएम ल्याब असिस्टेन्ट लगायत टीएसएलसी र एसईई स्तरका 18 महिने स्वास्थ्य तालिम खारेज गर्ने सिटीभिटीको निर्णय गलत भएको बताउनुभयो। हाल कोविड-19 विरूद्धको संघर्षमा अग्रभागमा कार्यरत सीएमए एएनएम ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा योजना विनय तत्काल खारेज गर्ने निर्णय गरिनु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ। विस्तृत शान्ति सम्झौता र बेपत्ता परिवार छानबिन आयोग गठन भएको लामो समय बितिसक्दा पनि बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसक्दा उनीहरूका परिवार आर्थिक र सामाजिक समस्यामा परेका छन्। अगस्त 30 अर्थात हिजो अन्तर्राष्ट्रिय बेपत्ता परिवार दिवसका दिन बेपत्ता भएका परिवारले आफन्तलाई स्मरण गरेका छन्। बर्दियाबाट संवाददाता टीकाराम चौधरीको रिपोर्ट।
बेपत्ता व्यक्तिहरूको अवस्था सार्वजनिक नगर्दा बेपत्ता परिवारका सदस्यहरूको सामाजिक सांस्कृतिक कानूनी तथा आर्थिक समस्या थपिँदै गएको छ। बेपत्ता परिवारका बालबालिका महिला ज्येष्ठ नागरिकहरूमा प्रतिकूल असर परिरहेको छ। यस्तै समस्या भोगिरहनु भएको छ बर्दिया जिल्ला बाँसगढी नगरपालिका 8 रेशमपुरकी बेपत्ता पीड़ित जैनब जागा।
बहुत असर भयो। कुनै बच्चा 5 पढेर छोडिदिनु भएको छ, कुनै 6 पढेर छोडिदिनु भएको छ। आर्थिक अवस्था कमजोर भएर एउटा बच्चा पढ्ने मन गरे थियो, 12 कसरी पढाए सारे
बाँसगढी नगरपालिका 5 ककौरा गाउँका रामशरण थारूको छोरालाई पनि सशस्त्र द्वन्दको बेलामा बेपत्ता पारिएको छ। घरमा कमाइ गर्ने छोरा बेपत्ता पारिदिएपछि घरको अवस्था निकै दयनीय भएको दुखेसो सुनाउनुहुन्छ।
केही उपाय नलाएर त्यही गर्ने खालको छोरो थियो, त्यो छोरो त्यस्तो भयो।
बाँसगढी नगरपालिका 8 माछागढकी विनिता थारूको श्रीमान श्रीराम थारूलाई 2059 साल जेठ 9 गते राति घर परिवारसँगै सुतिरहेको बेलामा बेपत्ता पारिएको छ। घरको एकमात्र कमाइ गर्ने मान्छे बेपत्ता पारिदिएपछि सामाजिक अपहेलना, राज्यको व्यवस्था तथा आर्थिक अभावबाट जीवन गुजारा गरिरहेको भन्नुहुन्छ।
पैसाको समस्याले गरेछन्, कसरी गर्ने हो केही थाहा छैन, नराम्रो समाजले हेर्छ, धेरै भोगेछन्।
यसरी नै बर्दिया जिल्लाको 12 बर्दिया नगरपालिका 9 सुनामती थारूको श्रीमान शिक्षण पेसामा आबद्ध रहनुभएका भीमबहादुर थारूलाई बेपत्ता पारिएपछि घरको आय स्रोत पनि बन्द भयो। कानूनी अर्चनका कारण परिवारजन कि सेवा सुविधा पाउन नसकेको गुनासो सुनाउनुहुन्छ।
कि त बा कैदिए कि त निहो कैदिए त फेट एकवर हाम्रो सुरक्षा भत्ता खाइदिए नाप्न खुट।
बर्दियामा मात्र 276 बेपत्ता घर परिवार रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्कमा उल्लेख छ। 2063 साल मंगिर 5 गते विशेष शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको 60 दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने प्रतिबद्धता छ। तर सम्झौता भएको 14 बित्न लाग्दा पनि परिवारजनलाई कहिले सत्य सूचना पाउने भन्ने कुनै आधार तय भएको छैन। टीकाराम चौधरी पर्दिया।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा जारी रंगभेद विरूद्धको आन्दोलनलाई लिएर सत्तारूढ रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटिक पार्टी बीच एकअर्को पक्षलाई आरोप प्रत्यारोप लगाउने क्रम तीव्र हुँदै गएको छ। केही महिना पहिले एक अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या भएको विषयलाई लिएर लगातार आन्दोलित भइरहेको पोर्टल्याण्डको स्थिति बिगार्ने काममा त्यहाँका डेमोक्रेटिक पार्टीको तर्फबाट चुनाव जितेका मेयरको मुख्य हात रहेको भनी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनु भएको आरोपका सम्बन्धमा प्रतिवाद गर्ने क्रममा आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डमा हिंसा भड्काउने हर सम्भव गरिरहेको आरोप लगाउनु भएको छ। अमेरिकामा मूलवासीको हितको विषयमा खुलेरै समर्थन गर्नुहुने राष्ट्रपति ट्रम्पको शासनकालमा काला सहितका आप्रवासी हिंसाको शिकार हुनु परेको दावी गर्दै आएको डेमोक्रेटिक पार्टीका नेता बाइडेनले ट्रम्पको क्रियाकलापले अमेरिकामा सामाजिक विभाजन र घृणाको भाव बढ़दै गएको दावी समेत गर्नुभएको छ। अब आर्थिक समाचार।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ। काठमाडौँ उपत्यकाभित्र कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोबारमा कुनै प्रभाव पारेको छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा 22.33 अंकको सुधार आएको छ। नेप्से झण्डै 1500 बिन्दु नजिक पुग्न लागेको छ। कुल 22.33 बिन्दुले नेप्सेमा वृद्धि भई 1484.99 पुगेको छ। कुल 189 कम्पनीको 77,63,056 कित्ता सेयर 3,86,25,86,000 बढ़ी मूल्यमा खरिद बिक्री भएको छ। स्टकका अनुसार सोमबार कारोबार भएका कुल 12 उपसमूह मध्ये एक उपसमूहको मात्रै सेयर ओह्रालो लागेको छ भने 11 उपसमूहको सेयर वृद्धि भएको छ। कारोबारका आधारमा सोमबार पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। गत आर्थिक वर्ष 2076-77 सल्यानमा 17 करोड़ बढ़ीको जड़ीबुटी निकासी भएको छ। टिमुर, रिठा, तेजपात, दालचिनीको बोक्रा, घोड ताप्रे, पाखन बेद लगायतका बहुमूल्य जड़ीबुटी निकासी भएका डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन्। जिल्लाको दुर्गम क्षेत्र मानिने त्यस नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्य उपचारका लागि सहज भएको छ। राजापुर नगरपालिका 4 निवासी लक्ष्मी थारूले सरकारले बीमा गरिदिएकाले 5 जनाको आफ्नो परिवारका सदस्यले निशुल्क उपचार पाएको बताउनुभयो। राजापुर नगरपालिका 4 बीमा दर्ता सहयोगकर्ता रीता चौधरीका अनुसार त्यहाँका करिब 500 घरधुरीका बासिन्दाको स्वास्थ्य बीमा भएको छ। विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेतीमा लागेका जुम्लाको तातोपानी गाउँपालिका 2 व्यावसायिक तरकारी किसानहरू दोहोरो नोक्सानी बेहोर्न बाध्य भएका छन्। 2 हेक्टर जमिन भाडामा लिएर करिब 15 लाख बढ़ीको लगानीमा व्यावसायिक तरकारी खेती गरेका 5 युवा किसानले तरकारीमा विभिन्न रोग किरा र प्रकोपले राम्ररी फल्न नसकेको र फलेको तरकारी पनि लकडाउनले गर्दा बजारमा लिन नसकिएको किसान महेश डाँगीले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो टीकाराम सुनार। अब खेलकुद समाचार अजय बमबाट।
प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला टिक्यान्डो पुम्से प्रतियोगितामा मूलपानी टिक्यान्डो रुजाङ टीम च्याम्पियन बनेको छ। मूलपानी 3 स्वर्ण, 3 रजत र 5 काँस्य सहित टीम च्याम्पियन बनेको हो। काठमाडौँ जिल्ला टिक्यान्डो संघद्वारा आयोजित प्रतियोगितामा 1 स्वर्ण, 2 रजत र 1 काँस्य सहित चितवन दोस्रो भयो। समान 1-1 स्वर्ण रजत र काँस्य जितेको कैलाली तेस्रो स्थानमा चित्त बुझायो। प्रतियोगितामा जम्मा 11 स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। सिउजाटार सैनिक महाविद्यालय, बिजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रूपन्देहीले 1-1 स्वर्ण हात पारे। प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन 5 स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। 2 दिने प्रतियोगितामा 19 टीमका 170 खेलाड़ीको सहभागिता रहेको थियो। फ्रान्सेली क्लब लियोनले यूएएफए महिला च्याम्पियनशीप लीगको उपाधि जितेको छ। जर्मन क्लब वोल्फ्सबर्गलाई 3-1 पराजित गर्दै लियोन कीर्तिमानी 7 पटक उपाधि जित्न सफल रह्यो। लियोनले सन् 2016 यता लगातार 5 पटक च्याम्पियन्स लीग उपाधि जितेको हो। अर्जेन्टिनी राष्ट्रपतिले मेस्सीलाई आफ्नो देश फर्कन आग्रह गर्दै नेवल्स ओल्ड वेजबाट आफ्नो खेल करियर सक्न अनुरोध गर्नुभएको हो। मेस्सीको भविष्य पछिल्लो केही साता यता अनिश्चित बनेको छ। उनले बार्सिलोना छाड्ने निर्णय गरेसँगै उनको भविष्यलाई लिएर विभिन्न अटकलबाजी सुरु भएको छ। मेस्सीको नाउँ क्याम्पसँग विवाद बढ्ने संकेत देखिएको छ। लालिगाले भर्खरै मात्र मेस्सीलाई निशुल्क सरुवाको अनुमति दिन नसकिने बताएको छ। बार्सिलोनाले मेस्सी अनुमोदनका लागि कुनै पनि क्लबले 700 मिलियनको रिलिज क्लज तिर्नुपर्ने बताएको छ। युरोपेली क्लब फुटबलका धनी क्लबहरू मेस्सी अनुमोदनका लागि इच्छुक छन्, तर प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी मेस्सी अनुमोदनको दौड़मा अघि छ। सिटी सँगै पीएसजी, इन्टर मिलान र युभेन्स समेत मेस्सी अनुमोदनमा इच्छुक देखिएका छन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदलिरही, केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1, प्रदेश 2, प्रदेश 5, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी असोज 1 गतेबाट लामो दूरीका सार्वजनिक सवारी र आन्तरिक हवाई उडान सञ्चालन गर्ने मन्त्री परिषदको निर्णय। आज काठमाडौँ उपत्यकामा 298 सहित थप 899 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। आजै थप 7 जनाको मृत्यु। 588 जना संक्रमण मुक्त। कोरोना संक्रमण अहिलेकै गतिमा वृद्धि भइरहे उपचारका लागि साधन स्रोतको अभाव हुन सक्ने भएकाले संक्रमणबाट बच्न र फैलन नदिनेतर्फ सचेत बन्न स्वास्थ्य मन्त्रालयको आग्रह। कालीकोटको नागमामा पहिरोमा पुरिएर बेपत्ता भएका सबैको शव संकलन र भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको 84 वर्षको उमेरमा निधन। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।